الحمد لله رب العالمين والعاقبة لأهل التقوى واليقين والصلاة والسلام على أشرف الأنبياء والمرسلين خاتم النبيين بالقاسم محمد صلى الله عليه وسلم وآله الطيبين الطاهرين المعصومين لا سيما بقية الله في الأرضين روحي وأرواح العالمين لتراب مقدمه الفداء واللعنة الدائمة على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله الحكيم في كتابه الكريم، بسم الله الرحمن الرحيم: إن أصحاب الجنة اليوم في شغل فاكهون، هم وأزواجهم في ظلال على الأرائك متكئون، لهم فيها فاكهة ولهم ما يدعون، سلام قولا من رب رحيم. صدق الله العلي العظيم. اللہ سبحانہ وتعالی نے ہم نے کافی جو ہے وہ کل تھوڑا سا لوگ کہنے کے ڈرا دیا تھا، جہنم سے متعلق پیش کیا، لیکن آج جو ہے وہ جنت سے متعلق آیات ہیں، اور بہشت کا پورا اللہ نے یہاں پہ منظر کھینچا ہے، اور یہ آیات جو ہیں بہت ہی دلچسپی آور ہیں. اس سے پہلے کہ میں تفسیر کو شروع کروں، جناب امیر المومنین علی بن ابی طالب علیہ السلام کا ایک فرمان اس وقت ذہن میں آ رہا ہے، میں بھی جب پڑھ رہا تھا تفسیر دیکھ رہا تھا، کہ مولا امیر المومنین فرماتے ہیں کہ ہر چیز اس کے سننے سے متعلق جو شنیدنی ہوتا ہے وہ، اور جب آپ جا کے دیکھیں تو وہ برابر نہیں ہوتے. لوگ جو بہت زیادہ تعریف کرتے ہیں جا کے دیکھتے ہیں جا کے، تو وہ ویسا نہیں ہوتا جیسا آپ نے سنا ہوا ہوتا ہے، جو تصور لے کے جاتے ہیں. تو انسان جس کے متعلق پڑھ لیتا کہ وہ فلاں پہاڑ ایسا ہے، جب آپ اس پہاڑ کو دیکھیں گے تو یہ ہوگا وہ، بہت آپ کے ذہن میں ہوتا ہے، جب جاتے کہتے ہیں ہاں ٹھیک ہے ویسے ہی ہے جیسے پڑھا تھا، یا اس سے کم ہوتا ہے یا تھوڑا بہت زیادہ ہوتا ہے. جھیل کے متعلق سنا، کوئی دریا کے متعلق، کوئی سمندر سے متعلق، کوئی جنگل سے متعلق سنا، بہت تعریف سنی، جب جا کے دیکھیں تو یا کمتر ہوتا ہے یا ویسا ہی ہوتا ہے، یا تھوڑا کچھ زیادہ ہوتا ہے. لیکن مولا کائنات فرماتے ہیں کہ لیکن جب آپ جنت کو دیکھیں گے، جنت میں جائیں گے، جنت کو دیکھیں گے، تو کہتے ہیں کہ کوئی بھی ڈسکرپشن اس کی، کوئی اس کا وصف، کوئی جو کسی نے اس کی تعریف کی ہے، وہ ویسی نہیں ہے جیسی جنت ہے. جو بہشت دیکھیں گے تو آپ کو اندازہ ہوگا بہشت کیا شے ہے. بہشت جو ہے وہ نظر، جنت نظر آنے کے بعد انسان کو اندازہ ہوگا کہ جنت کیا ہے. ویسے جنت کچھ بھی نہیں ہے، بلکہ جنت جو ہے وہ نظر آنے کے بعد انسان کو اندازہ ہوگا. تو یہ بہت سی ایسی چیزیں ہیں کہ انسان ان کے متعلق بہت کچھ پڑھتا ہے، سنتا ہے، لیکن جب وہ چیزیں انسان کو نظر آتی ہیں تب انسان کو اندازہ ہوتا ہے کہ وہ دراصل کیا ہے. تب یہاں ہم جنت سے متعلق آپ کو تھوڑا سا پیش کریں گے کہ اللہ سبحانہ وتعالی نے بہشت کو کیسا پیش کیا. تو ہم نے آدھے سے زیادہ سورہ جو ہے اس کی تفسیر کو پیش کر دیا ہے، مختصراً جتنا ہو سکتا تھا ہم نے اس کو مختصر کیا. آج ان اصحاب الجنت اليوم فی شغل فاکہون، یہ چار آیات میں کوشش کروں گا کہ ان کی تفسیر کو پیش کروں. آیت نمبر 55, 56, 57 اور 58، ان چار آیات کی. تو ان اصحاب الجنت اليوم فی شغل فاکہون، اور بے شک جب جنت والے، اصحاب الجنہ یہ لفظ جو بہت زیادہ استعمال ہوا ہے، جنت میں جانے والے، جنت والے اصحاب رسول سے مرادین رسول خدا کے بزم میں بیٹھنے والے، جو جنت میں بیٹھنے والے، جنت میں جانے والے. تو اب اللہ سبحانہ تعالیٰ نے یہاں پہ کہا ان اصحاب الجنت اليوم فی شغل فاکہون، تو جب ڈسکرپشن دی اللہ نے تو کہا کہ بے شک کے جنت والے. قرآن میں اور جگہوں پہ بھی آیا ہے حل یسوی اصحاب اصحاب النار و اصحاب الجنہ، یعنی یہ جنت اور سورہ حشر میں ظاہر ہے کہ کیا جنت میں جانے والے اور جہنم میں جانے والے برابر ہو سکتے ہیں. تو یہاں پہ کہا ان اصحاب الجنت اليوم فی شغل فاکہون، آج جب وہ جنت والے ہیں، اللہ کہہ رہی ہے آج، آج قیامت ہے. ان اصحاب الجنت اليوم فی شغل فاکہون، بہت مشغول ہوں گے، اور فاکہون یعنی فرحان ہوں گے، خوشحال ہوں گے، اور ان کا وقت بہت اچھا گزرے گا. یعنی یہ جو ہے فاکہون فکوہا से जैसे है, तो जिसका वक्त अच्छा गुजरे और उसको कोई परेशानी ना हो, कोई गम ना हो, उसे कहा जाता है, उसके लिए कहा जाता है। और अगली आयत में अल्लाह कहता है कि हुम व अजवाज हूँ फिर जिलालिन अल आरा मुत्था, वो और उनकी अजवाज जन्नत वालों की अजवाज, यहाँ पे यानी जोड़ीदार यानी मर्द और औरत दोनों के लिए। हुम व अजवाज हुम, जौजात जो है वो सिर्फ मर्दों की बीवी, तो अजवाज यानी मर्द और औरत दोनों के लिए भी जोड़ीदार उसका। फी जलालिन साय में होंगे, अल आरा एक मुत्था के ऊन, आरा एक यानी साय में होंगे, बहिश्त के जो दरख्त हैं उनके, मुत्था के ऊन यानी टेक लगाए हुए होंगे, तो उनके लिए जो है वो आरामदेह चीजें होंगी। लहम फी हा फा के हतम लहम यदाउन, और उनके लिए वहां पे बेहतरीन फल होंगे, वलहम मा यदाउन, और वो जो चाहेंगे उन्हें वहां मिलेगा। मा यदाउन दावा जिस चीज का करेंगे। सलामुन कौलम रब रहीम, और इस आयत को जो कहा जाता है कि और उनको जो है अल्लाह जहां बहिश्त वालों को सलामुन कौलम रब रहीम, उनके रब जो रहीम है उसकी तरफ से उन्हें सलाम भेजा जाएगा, उनके लिए सलामती होगी। तो इस कहते हैं कि अगर सूरह यासीन कुरान का दिल है तो ये आयत सलामुन कौलम रब रहीम सूरह यासीन का दिल है। और इंशाअल्लाह ताला इसकी तफसीर पे आएंगे, तो भारत बहुत से अमाल उलमा ने लिखे हैं कि इसकी इसको ज्यादा पढ़ना और ये इसकी तलावत करना, इसके बेइंतहा फवायद हैं कि इंसान जो किसी काम के लिए चाहे तो 818 दफा इस आयत को पढ़े भारत। तो अल्लाह ने जो है वो जन्नत जन्नत वालों का यहाँ पे नक्शा खींचा। मैं चार आयत जो है थोड़ी सी पेश करूंगा कि कयामत माद से मुतालिक हुए, माद में पहले हमने जहन्नम से मुतालिक बताया और अजाब से मुतालिक, और आज है वो जन्नत से मुतालिक। तो मोमिनीन के लिए जन्नत होगी जिनके अकायद सही हैं, जिनका अकीदा यानी अहले ईमान, तो पहले के उनके अकायद में कोई भी ना वो गलत अकीदा ना रखते हों, ना तौहीद से मुतालिक, ना अदल से मुतालिक, ना नबुवत व इमामत से मुतालिक, ना ही कयामत से मुतालिक, तो उनका कोई भी अकीदा गलत ना हो, चाहे वो अपने अकीदे के अंदर गलत अकीदा रखते हों, कासिर हों या मुकसर हों, यानी कासिर के जो जिसका अकीदा गलत था लेकिन उसको कोई सीखने का मौका नहीं मिला या उसने सीखा नहीं किसी ने, एक है मुकसर के जो कसूरवार है कि यानी जो अकीदा सही अपना सकता था और उसने अपनाने की कोशिश ही नहीं की, ना जाके सीखने की कोशिश की, उसके पास मौाक़े थे। तो सही अकीदा अपनाना जो है बहुत ज़रूरी है, और कि जिस किसी का भी अकीदा जो है उसमें कोताही होगी, गलती होगी, उसे बहेश्त नहीं मिलेगी। तो सही अकीदा आदमी जो है वो जन्नत में जाएगा। और फिर जो अपना सही अकीदा होने के साथ साथ उसका अमल जो है वो अच्छा होगा। तो अब ये चीजें जो हैं वो इंसान को बहेश्त में लेके जाती हैं। तो अल्लाह सुबहान व तआला ने जो है वो काफिरों के लिए, मुनाफिकीन के लिए, मुशरिकीन के लिए जन्नत नहीं बनाई, बल्कि इन व उज़्लिफ़तिल जन्नतु लिल मुत्तकीन, और जन्नत को जो है वो मुत्तकीन के लिए सजाया गया। तो अब मोमिनीन और मुत्तकीन के लिए बहिश्त है, तो अल्लाह सुबहान तआला ने जो है उनके लिए जन्नत को बनाया जिनका अकीदा सही है, जिनका अकीदा रासिख है, बाईमान लोग हैं, तौहीद के अकीदे को सही मानते हैं, अल्लाह की सिफात को, अदल को मानते हैं सही, नबुव्वत के मुतालिक उनके अकीदे में कोई भी खामी नहीं है, इमामत और विलायत का अकीदा और माद। तो अब यहाँ अल्लाह सुबहान तआला ने जो है ईमान से, और फिर दूसरी बहस आ जाती है कि उस दिन जो है वो जो लोग हुकूकुल्लाह और हुकूकुल्लबाद, अल्लाह के हुकूक जो अदा किए होंगे तो वो जन्नत में जाएगा, हुकूकुल्लबाद। अब अगर हुकूकुल्लबाद एक आदमी जो है बहिश्ती है लेकिन हुकूक और लबाद उसने अदा नहीं किया, ये लोगों का हक उसी गर्दन पे है, तो अल्लाह उनको किस तरह से किसी तरीके से राजी करेगा और किसी पे भी जुल्म नहीं होगा। यानी कई मरतबा समझौता तो होगा, भाई तुम ये माफ कर दो इसका हक, और अल्लाह तुम्हारा ये हक माफ कर देगा, इस तरह से कई मरतबा के नहीं, जब तक वो खुद ना माफ करे। और कुरान में आयात हैं, बल्कि सूरह आराफ में एक आयत है, वनजाना माफी सुदूर है मिन गिल, जो दिलों में एक दूसरे के लिए गिल व गिश यानी नफरतें होंगी, हसद होगा, बोझ होगा, मोमिनीन के कई मतलब लड़ाइयां हो जाती हैं आपस में, तो अल्लाह कह रहा है कि हम उसको नजा ना, हम उसको निकाल देंगे, वो जो गिल व गुस्सा जो नफरतें होंगी वो एक दूसरे के दिलों से, उनके दिलों से निकाल देंगे। और सूरह हिजर में भी अल्लाह ने फरमाया, व नजा ना माफी सुदूर मिन गिल इखवान अला सुरर मुतकाबिलीन, वो एक दूसरे से जो है वो مسرور ہو جائیں گے آخرت میں، اللہ ان کے دلوں سے ایک دوسرے کی جو ہے وہ نفرت نکال دے گا. ایسی اور بھی آیات ظاہرا قرآن میں ہیں، روایات بھی ہیں. سورہ حشر کے اندر جو ہے اللہ سبحانہ وتعالیٰ کہتا ہے کہ وَلَا تَجْعَلْ فِي رَبَّنَا وَلَا تَجْعَلْ فِي قُلُوبِنَا غِلًّا لِلَّذِينَ آمَنُوا. دنیا میں بھی دعا مانگو کہ وہ جو ایمان والے ہیں ہمارے دلوں میں ان کے خلاف کوئی نفرت نہ ہو، بغض نہ ہو، کوئی حسد نہ ہو. کچھ لوگوں کا تو بغض و کینہ انسان کو بعض کا جہنم تک لے جاتا ہے، جیسے آل محمد. تو محمد و آل محمد علیہ السلام کا بغض و کینہ جو ہے انسان کو جہنم تک لے جاتا ہے. اور تو اس لیے جو ہے انسان جو ہے وہ حضرت علیہ السلام سے، یعنی ان میں کشش بھی ہے، جاذبہ بھی ہے، دافعہ بھی ہے. بہت سے کہتے ہیں نہیں، حضرت علیہ السلام میں کوئی بھی دافعہ نہیں ہے. تو مومن کے لیے دافعہ نہیں ہے، لیکن منافق کے لیے ہے. حضرت علیہ السلام کے متعلق رسول اللہ نے فرمایا ہے کہ یا علی لا یحبک الا مؤمن ولا یبغضک الا منافق. یا علی، آپ سے کوئی محبت نہیں کرے گا سوائے مومن کے، اور کوئی بغض نہیں رکھے گا سوائے منافق منافق کے. تو یعنی محبت اور نفرت جو ہے وہ مؤمن اور منافق کی پہچان ہے. ہم خود صحابہ آپس میں کہتے ہیں کہ بھی ہم مؤمن اور منافق کو علی کی محبت سے پہچانتے تھے. کون علی سے محبت کرتا ہے یعنی مؤمن ہے، کون علی سے بغض رکھتا ہے یعنی منافق ہے. تو کچھ لوگوں کا بغض و کینہ تو انسان کو جہنم تک لے جاتا ہے. کچھ لوگوں سے انسان مؤمنین کے جو ہے وہ بہت اعلیٰ درجے کے ہوتے ہیں، جناب سلمان، ابو ذر، مقداد، جیسے ہمارے علماء مراجع بہت بڑے بزرگ علماء ہوتے ہیں، بہت باعمل ہوتے ہیں. یعنی صحیح العقیدہ کی بات کر رہا ہوں کہ جن کے عقائد نظریات صحیح ہوں. تو بعض اوقات ان کے بھی بغض و نفرت، ان کا کینہ، ان کی مخالفت انسان کے ایمان کے ضائع ہونے کا سبب بن جاتا ہے. تو انسان جو ہے وہ اس کا عقیدہ صحیح رہنا بڑا ضروری ہے، اور اس کا عقیدہ صحیح رہے گا اگر وہ اہل ایمان کی مخالفت نہ کرے. اور بغض و یعنی نفرت جو ہے وہ اس کی مخصوص ہو کفار، منافقین، مشرقین کے لیے. تو بہرحال پھر یہاں پہ کچھ عبادات ہیں اللہ سبحانہ وتعالیٰ عبادات کے ذریعے، تو صاحب اب وہاں پہ اگر نزاع جو ہے وہ اللہ اس کو دور کرے گا، راضی کرے گا. اور اگر پھر بھی صاحب معاملہ نے اپنا حق معاف نہ کیا تو انسان جو ہے، کیونکہ اس کی باقی سب نیکیاں پوری ہیں، تو یا سزا کاٹے گا برزخ کے اندر اور روزہ قیامت جو ہے وہ پاک ہو جائے گا، اور یا پھر جو ہے وہ روزہ قیامت بھی اس کی تھوڑی سختی رہے گی، اس کے بعد پھر وہ جنت میں شفاعت ہی سے جائے گا، شفاعت سے بخشا جائے گا. تو اللہ سبحانہ وتعالیٰ نے کہا کہ ان اصحاب الجنت الیوم فی شغل فاکہون، بے شک کہ اس دن بہشت والے، جنت والے، فی شغل فاکہون. شغل کہتے ہیں مشغول ہونے کو، کوئی مصروف. اللہ انہیں اگر کوئی جنت میں جائے گا تو اس کو اتنا مصروف کر دے گا وہاں کے جنت کی خوبیوں میں، فواقے، یہ وہ، ان سب ساری جنت کی خوشیوں کے اندر، کہ وہ پھر فاکہون یعنی وہ پھر کسی اور چیز کا، دنیا کے عذاب سختیوں کا سوچے گا بھی نہیں، سب کچھ بھول چکا ہوگا. اور اگر خدا نہ کرے اسے کوئی عزیز رشتہ دار جہنم میں ہوا تو اس کو بھی بھول جائے گا، کیونکہ بہت سے کفار منافقین جو ہیں وہ مومن ہو جائیں گے، تو پھر ان کے عزیز رشتہ دار پھر بھی اگر کافر منافق ہیں تو وہ بہشت میں نہیں جائیں گے. تو وہاں کی چیزیں جنت کی انسان کو اتنا مصروف کریں گی کہ پھر وہ جہنم کے عذاب کو یا دنیا کی سختیوں کو بھول جائے گا. فاکہون فی شغل فاکہون، مشغول ہو جائیں گے، بالکل مصروف ہو جائیں گے. ہم و ازواجہم فی ظلال علی الارائک متکئون. اور ہم سے کی ضمیر پلٹ رہی ہے جنت، ان اصحاب الجنت، اصحاب الجنت والے کی طرف، یعنی جنت میں جانے والے جو ہیں وہ اور ان کی ازواج، فی ظلال علی الارائک متکئون، جنت کے درختوں کے سائے میں ہوں گے. جیسے میں کل عرض کیا تھا کہ جنت کا جو درخت ہے ایک طوبہ، وہ طوبہ نامی جنت کا جو درخت ہے وہ حضرت امیر المؤمنین کے قصر سے جو ہے وہ اگ رہا ہوگا، اور اس کی شاخیں ہر جنت کے جو گھر ہوں گے ان کے اندر. تو جیسے ہی ہم کوئی نیکام کر رہے ہوتے ہیں ہمارے لیے جنت کے اندر باغات بننے لگتے ہیں، کوئی محل بن جاتا ہے، کوئی در کو ہم برائی کرتے ہیں تو بعض اوقات وہ توڑ دیے جاتے ہیں. تو ہم جو ہے وہ بعض اوقات ہمارے لیے بہت سے جنت میں مکانات بنائے جاتے ہیں ہماری نیکیوں کے، کسی کام آئے، اسی کے ساتھ ہم نے جو ہے لڑائی جھگڑا کر لیا تو بعض اوقات وہ ضائع ہو جاتا ہے. تو ہم یہ خود اپنے جو جنت میں مقامات بنا رہے ہیں ان کو مینٹین رکھنا، انہیں باقی رکھنا بڑا ضروری ہوتا ہے. ایسا نہیں ہوتا کہ بن گیا پھر انسان نہیں، انسان کا خاتمہ بالخیر ہونا ضروری ہے، یعنی موت کے وقت تک انسان کا ایمان پہ باقی رہنا یہ بہت ضروری ہے. یعنی یہ نہ ہو کہ انسان زندگی بھر نیکی کرتا رہے اور پھر آخری وقت میں، ایسے ہوتے ہیں بہت سے لوگ جو ہیں وہ آخری وقت کے اندر بے ایمان ہو جاتے ہیں، یعنی नाम लेना बात का मुनासिब नहीं होता, बहुत से लोग बुरा मना लेते हैं, लेकिन जैसे हजरत होर यजीदी थे, यजीदियों के साथ थे, लेकिन ईमान ले आए, इमाम हुसैन अलैहिस्सलाम को मान लिया, उनका साथ दिया, जन्नती बन गए। ऐसे ही बहुत से और लोग थे सहाबे रसूल में, अहले बैत अलैहिस्सलाम में, जो साथ देते रहे लेकिन फिर गए। यानी इंसान का खातिमा बिल खैर होना जरूरी है, आखिरी वक्त पे ईमान पे मौत आना जरूरी है। ये जो बहुत से लोग हैं, मैं तो मोमिन हूं, मोमिन है, ईमान आपका मौत के वक्त तक बाकी रहे, मौत के वक्त तक सही उल अकीदा रहना, ये सबसे ज्यादा जरूरी है। तो लेकिन वहां पे अल्लाह सुब्हान तआला फरमा रहा है कि जब वो जन्नत में जाने वाले हैं, हम वाजवाजों फिर जलालिन, साय में होंगे। जलाल कहते हैं साय का, जिल जिल, जैसे उर्दू में भी इस्तेमाल होता है, जिल ज़ोए लाम जिल, जलाल यानी साय में होंगे, किसके, अलल आरा के, जन्नत के दरख्तों के, मुच्छा के, उन वहां पे तकिया दिए होंगे यानी टेक लगाए हुए होंगे, आराम ऐश इशरत है जन्नत के अंदर। दुनिया में सख्ती काट लें तो फिर आखिरत में आराम है, जो इंसान जवानी में मेहनत करता है बुढ़ापे में आराम कर लेता है, जो दुनिया में सख्ती देखेगा आखिरत में फिर आराम कर लेगा। कौन सी सख्ती, फजर पे उठने की सख्ती या माल की सख्ती? तो बहरहाल अब जब जन्नत में जाएंगे वह अजवाज हूं, तो अब अल्लाह ने वहां जन्नत की जो है वो अजवाज से मुतल्लिक कहा है सूरह दुखान में, ज़व्वजना हम बिहूरिन ईन, अल्लाह कह रहा है हम हूरे ईन से उनकी शादी कर देंगे, शादियां होंगी, निकाह होगा वहां पे, तो अल्लाह ने वहां पे उनके मुताबिक भारत फिर नक्शा खींचा कि हूरे ईन कैसी होंगी, इंदहुम कासिरात व तर्फ का अन्नहुन्ना बेज़म मकनून, यानी वो जो हैं मोतियों की तरह से चमक रही होंगी। अल्लाह सुब्हान तआला ने हूरुल ईन का बहरहाल एक बहुत अच्छा है, हूरुन मकसूरातुन फिल खियाम इला कौल है, यानी अल्लाह सुब्हान तआला ने बहुत कुछ, लम यतमिथुन्ना इंसुन क़ब्लहुम वला जान, सूरह रहमान में आयत नंबर 72 से 74 तक मुसलसल, तो अल्लाह ने बहुत यानी कि हूर यानी हूरुल ईन, ईन आयन से है, आयन यानी आंखों से, यानी जो हिरन और घोड़े ऐसे ऐसे बहुत से जानवरों की जो है वो आंखों की बहुत तारीफ की गई है, तो उसे एन, तो वहां पे इसी तरह से बहुत से दुनिया के अंदर भी ऐसे मखलूकात हैं। तो अल्लाह ने कहा है कि जन्नत वाली जो हूरे होंगी वो हूरुल ऐन यानी बहुत खूबसूरत होंगी, आंखें की बहुत खूबसूरत, अल्लाह ने उनका नक्शा खींचा, ये जो है वो इंसान को रग़बत दिलाने के लिए कि दुनिया में इन बुराइयों से बचोगे तो आखिरत में फिर अल्लाह जो है वो तुम्हें आसाइशें देगा। तो दुनिया में हर इंसान जो है वो बुरी निगाह से अपने आप को हर बुराई से बचाए तो आखिरत में अल्लाह उसको उसके लिए जजा देगा। यतूफ आलहम विल्दान मुखल्लदूना बे अखवाब व अबारीक व कासे बे माइन ला यसदूना अनहा वला यनजफून, और बेहतरीन महल होंगे, उनकी खिदमत में खादिम मौजूद होंगे, हूर होंगी, उनकी शादियां वहां पे होंगी, अकवाब व अबारीक बड़े बड़े अच्छे कूब यानी बर्तन बड़े महंगे वहां पे, अबारीक यानी अल्लाह सुब्हान तआला व कास प्याले, बहुत यानी अल्लाह ने नक्शा खींचा जन्नत का, बहुत खूबसूरत बहिश्त जो है वो बहुत खूबसूरत होगी, तहता तहता अनहार यानी जो है, और उनके क्योंकि पानी थोड़ा सा नीचे होता है तो इसलिए तहत उनके नीचे से पानी बह रहा होगा, यानी इन पानी नीचे होगा, जैसे आज भी नीचे होता, पानी गहराई से गुजर रहा होता है, आप साइडों पर खड़े देख रहे होते पानी बह रहा, इसी तरह से वहां पर भी दरिया नहरें बह रही होंगी। और अल्लाह सुब्हान तआला ने वहां पर जन्नत का बहुत खूबसूरत नक्शा खींचा कुरान करीम के अंदर, के जाएंगे तो असल मुसफ़ा शहद की नहरें होंगी, दूध की नहरें होंगी, और जन्नत की अपनी मशरूबात होंगे खास, ऐसे ऐसे फवाके, तब यहाँ अल्लाह कह रहा है लहम फीहा फाकेहत, फाकेहतुन व लहम मा यदउन, लहम फीहा फाकेहतुन, फाकेह जमा है फवाके, यानी यहाँ पे अल्लाह ने उसको एहतसास के साथ पेश किया है, तरह तरह के उनके लिए फल होंगे, दुनिया में जितने फल हैं इससे भी ज्यादा, ऐसे जो हमने अभी सुने नहीं देखे नहीं, वो जन्नत के अंदर ऐसे ऐसे फल होंगे, हरियाली होगी, बागात इंसान को पसंद है, महल होंगे, जो कुछ इंसान तसव्वुर करता है उससे बालातर जन्नत ऐसी होगी। तो अल्लाह ने वहां पे कहा कि वो जन्नत के अंदर बड़े बड़े यानी हर तरह के फल होंगे, बागात होंगे, वलहुम मा यदउन, जो वो दावा करेंगे उनको मिल जाए, सोचेंगे, वह उतुब ही मुतशाबहा, सूरह मसलन बकरा के अंदर कहता है वो, जैसे इंसान तसव्वुर कर, दुनिया में वो आम था, अमरूद था, जो तसव्वुर करेगा मा यदउन, जो जिस चीज का दावा करेंगे उसको फौरन मिल जाएगा। सूरह आराफ में अल्लाह कौन कहते हैं वनादा असहाबुन नार, जहन्नम वाले जो है जन्नत वालों से पुकार करके कहेंगे जब वो ऊपर से नीचे देखेंगे उनको, वनादा असहाबुन नार असहाबुल जन्ना, जहन्नम वाले जन्नत वालों से क्या कहेंगे, अनफीजु अलैना मिनल मा, हमें थोड़ा सा पानी दे दो, तुम्हारे पास पानी है वहां, اور مما رزقکم اللہ, اور جو کچھ اللہ نے تمہیں رزق دیا ہے, پھل ہیں, نہ جانے کیا کچھ, ہر طرح کی چیزیں ہوں گی جو اللہ نے تمہیں دیا, ان میں سے ہمیں کچھ دے دو. قالو, تو جنت والے کہیں گے ان اللہ حرمہا علی الکافرین, اللہ نے جنت کی چیزوں کو, جنت کے رزق کو, پانی کو, ہر چیز کو کافروں پہ حرام قرار دیا ہے, جہنم والوں پہ حرام ہیں یہ سب چیزیں, وہ ان کو نہیں دیں گے. ان المتقین فی ظلال و عیون, سورہ مرسلات میں اللہ کہہ رہا ہے, وفواکہ ومما یشتہون کلوا واشربوا ہنیئا بما کنتم تعملون. تو اللہ کہہ رہا ہے متقین کے لیے جنت کے اندر سائے ہوں گے, چشمے ہوں گے, پھل ہوں گے, اور جو وہ چاہیں گے, جس چیز کی وہ خواہش کریں گے, مما یشتہون, اشتہا یعنی جس چیز کی خواہش ہوگی انہیں, کلو وشربو, کھاؤ پیو, ہنی ام بما کنتم تعملون, جو کچھ تم نے نیک اعمال کی اس کے بدلے میں اللہ نے تمہیں یہ کھانے پینے کی, ہنی ام مری, اب جو مرضی کھاؤ. تو اب جو ہے ولہم ما یدعون, اور یہاں پہ دعویٰ کرنا, دعویٰ جو ہے یہ ادعا دنیا کے اندر بھی جو ہے اگر کوئی کسی کے خلاف دعویٰ کرتا ہے تو وہ اس کے تو حاکم شرع کے پاس یا تو وہ گواہ لے کے جاتا ہے یا قسم کھاتا ہے اور یا پھر جو ہے وہ قسم کے علاوہ شہود ہیں, گواہی ہے, یہ اقبال ہے, جرم کر لے دوسرا مان لے, تو یہ تین طرح سے ثابت ہوتا ہے. تو اب یہ آخرت میں اللہ کہہ رہا ہے ما یدعون, تو وہاں پہ دعویٰ کریں گے پروردگار مجھے یہ چاہیے وہ چاہیے, یعنی وہاں پہ جنت والوں کے لیے اللہ سبحانہ و تعالی ہر چیز جو کچھ ان کے لیے کسی نے کوئی وعدہ کیا ہوگا جنت کے لیے, اللہ اس کی تصدیق کرتا ہے کہ وہ انہیں وہاں وما ولہم ما یدعون, جو وہ دعویٰ کریں گے انہیں جنت والوں کو مل جائے گا. اگر ٹائم ہوگا تو میں تھوڑا سا آگے اور بڑھوں, ابھی ٹائم ہے. تو بہشت والوں کے لیے اللہ سبحانہ وتعالیٰ نے عجیب عجیب وہاں پہ نعمتیں رکھی ہیں. سب سے بڑی کامیابی کیا ہے بہشت والوں کے لیے؟ بھائی بہت سے لوگ جو ہیں وہ یہ کہ بھائی حور قصور یہ وہ سب کچھ, بھائی خود اللہ سبحانہ وتعالیٰ کی رضایت وہاں پہ ہوگی. سب سے بڑی چیز جو ہے وہ رضوان, اللہ کی رضایت ہے. تو رضوان من اللہ و رضوان من اللہ اکبر ذالک هو الفوز العظیم. سورۃ توبہ کے اندر اللہ فرما رہا ہے کہ اللہ کی رضایت, اللہ کا راضی ہونا یہ سب سے بڑی شے ہے, اور اس سے بڑی کوئی کامیابی نہیں. وہو الفوز العظیم, یہی بڑی کامیابی, اللہ ان سے راضی ہو تبھی تو وہ جنت میں ہیں جب اللہ راضی ہے. تو دوسرے مقام پہ اللہ فرما رہا ہے آل عمران میں للذین تقوا عند ربهم جنات تجری من تحت الانہار خالدین فیہا و ازواج مطہر و رضوان من اللہ, اور جو تقوی رکھنے والے ہیں جب وہ عند ربهم اللہ کیا جنت میں جب جائیں گے تو جنات تجری من تحت الانہار, کہ جنتیں ہوں گی, باغات ہوں گے جن میں سے نہریں بہ رہی ہوں گی, خالدین فیہا, وہ ہمیشہ ہمیشہ کے لیے وہاں رہیں گے. دنیا میں تو دھچکا ہے کہ ختم ہو جائے گا, وہاں پہ کبھی انسان کو وہ ختم نہیں ہوگا. اور ان کے لیے پاک بیویاں ہوں گی شوہر, و رضوان من اللہ, اور اللہ کی رضایت, اللہ ان سے راضی ہوگا. تو اللہ سبحانہ تعالیٰ نے جو ہے وہ ان کا نقشہ کھینچا ہے, تو اللہ کے لیے کوئی بھی کام جو ہے وہ مشکل نہیں ہے. اب وہاں جنت کے کھانے پینے کے بعد جو ہے انسان کبھی بھی اسے رفع حاجت نہیں ہوگی, یعنی کبھی بھی باتھ روم جانے کی کوئی ضرورت محسوس نہیں ہوگی. پوچھا امام معصوم سے اس کو دنیا میں مثال ہے, تو آپ نے کہا ماں کے شکم میں بچہ کھاتا ہے پیتا ہے لیکن وہ کبھی بھی اس سے فضلہ خارج نہیں ہوتا. تو انسان وہاں پہ بالکل پاک ہوگا, بالکل جنت جو ہے وہ پاکیزہ جگہ ہے, وہاں پہ انسان سے کوئی بھی نجاست خارج نہیں ہوگی. اور ہنانا جنت کے پیشانی پہ جو ہے وہ روایت ہے, یہ تفسیر البرہان میں سید ہاشم بحرانی نے روایت لکھی ہے کہ جنت کی جو مخلوقات ہیں ان کی پیشانی پہ بسم اللہ الرحمن الرحیم لکھا ہوگا. نہیں سوری, ان کے لبوں پہ بسم اللہ الرحمن الرحیم لکھا ہوگا, پیشانی پہ محمد رسول اللہ, ان کے ٹھوڑی پہ جو ہے علی ولی اللہ لکھا ہوگا, ان کے رخساروں پہ الحسن والحسین لکھا ہوگا, دائیں رخسار پہ حسن اور بائیں پہ حسین. تو یہ جنت کی مخلوقات جو ہیں اللہ سبحانہ تعالیٰ نے ان کو بہت, اور یہ نور کے قلم سے لکھا ہوگا. تو بہرحال انسان جو ہے وہ اپنے آپ کو دنیا میں اگر پاک و پاکیزہ رکھے, ہر برائی سے محفوظ رکھے, تو آخرت میں اللہ نے ان کے لیے حضرت یوسف کی خوبصورتی کچھ نہیں ہے جو اللہ سبحانہ وتعالیٰ نے جنت کے اندر خوبصورتی ایجاد کی ہے. لیکن ان تمام کی تمام چیزوں کو حاصل کرنے کے لیے فمن یرد اللہ ان یهدیہ یشرح صدرہ للاسلام، جن کا اسلام کے لیے اللہ سینہ کو شادہ کر دے، جو اسلام کو قبول کر لیں، اسلام کو اپنا لیں، ان کے لیے آخرت میں جو ہے وہ پھر بہشت ہے. اور بہشت میں جو ہے ہم لوگ اکثر وہ شفاعت ہی کے ذریعے سے جائیں گے، اور بغیر شفاعت کے انسان جو ہے وہ بہشت میں نہیں جا سکتا. اب وہاں جانے کے لیے بہرحال اللہ سبحانہ وتعالی نے بے انتہا یعنی کہہ لیں کہ حور قصور بہت کچھ بیان کیا تاکہ لوگ چلیں اسی کے لالچ میں چلے جائیں، کیونکہ اللہ چاہتا ہے لوگ جنت میں جائیں، لیکن سب سے بڑی شے تو خود اللہ کی رضایت ہے. یہ جو جناب امیر حسن کا فرمان ہے کہ پروردگارہ مجھے جنت میں بیٹھنے سے مسجد میں بیٹھنا زیادہ پسند ہے، کہ جنت میں بیٹھنا میری خواہش ہے، مسجد میں بیٹھنا تیری خواہش ہے. یعنی جو اپنی تمام خواہشات کو پروردگار کی خواہشات کے سامنے صفر کر دیں، ان کے سامنے جو کچھ ہو وہ اللہ کی رضایت ہو، وہ اللہ کی رضایت کے لیے سب کچھ کرتے ہوں، جہاد کریں، تلوار اٹھائیں، تلوار کو نیام میں واپس رکھ لیں، دشمن کے سینے سے اتر جائیں، مقابلہ کریں میدان کربلا کے اندر، پیاس برداشت کریں، صبر کریں، جو کچھ کریں وہ اللہ کی خوشنودی کے لیے ہو، تو تبھی اللہ جو ہے وہ ان بہشت والوں پہ کہے گا سلام قولم رب رحیم. پھر ان کے لیے ایک مقام آ جائے گا کہ جہاں پہ جن کو خود اللہ سلام کرے. اللہ کے ناموں میں سے ایک نام ہے سلام. اگر آپ قرآن کریم پڑھیں سورہ حشر تو ہے وَهُوَ الْمَلِكُ الْقُدُّوسُ السَّلَامُ الْمُؤْمِنُ الْمُهَيْمِنُ الْعَزِيزُ الْجَبَّارُ الْمُتَكَبِّرُ، کہ اللہ جو ہے ملک ہے، یعنی مالک ہے، زمین آسمان کا بادشاہ ہے، قدوس ہے، جس کی تقدیس ہے، جس کے لیے ساری السلام سلامتی اسی کی طرف سے ہے، وہ سلام ہے. المؤمن، مؤمن یعنی امن دینے والا، ایمان عطا کرنے والا. المہیمن، کہ جس کی ہیبت بہت زیادہ ہے. العزیز، جس کے اسی سے عزت ہے، جس کا غلبہ ہے ہر چیز پہ. جبار، کہ اگر کوئی ظالم ہو تو اللہ اس سے بدلہ لیتا ہے. المتکبر، کہ تکبر کبریائی اللہ سبحانہ وتعالیٰ کے لیے ہے، یعنی متکبر یعنی اس سے بڑا کوئی نہیں، اس لیے تکبر اسی کے لیے مخصوص ہے. تو اللہ سبحانہ وتعالیٰ نے کہا اس کے ناموں میں سے ایک نام ہے سلام. اور اگر آپ دیکھیں تو قرآن کریم میں بہت سی آیات ہیں، وَإِذَا خَاطَبَهُمُ الْجَاهِلُونَ قَالُوا سَلَامًا، اور وَعِبَادُ الرَّحْمَنِ، جیسے سورہ فرقان میں اللہ نے نقشہ کھینچا کہ جو اللہ کے بندے ہیں وہ کیسے ہوتے ہیں. تو بہرحال ان میں اللہ نے بہت سی وہاں صفات بیان کی، اور آخر میں اللہ کہتا ہے، اور جب جاہل ان سے اگر خطاب کریں، وَإِذَا خَاطَبَهُمُ الْجَاهِلُونَ قَالُوا سَلَامًا، تو جاہلوں سے لڑتے نہیں ہیں، بحث نہیں کرتے، قالو سلام کر کے نکل جاتے ہیں، ٹھیک ہے السلام علیکم، یعنی ان سے لڑائی جھگڑا نہیں کرتے. تو وہی جنت کا مستحق عام آدمی کیسے جنت کا مستحق ہو سکتا ہے؟ نیکیاں کر کر کے. لا یسمعون فیہا لغوا ولا تاثیما الا قیلا سلاما سلاما. تو اللہ سبحانہ وتعالیٰ فرما رہا ہے کہ یہ سورہ واقعہ کے اندر ہے کہ جنت والے جو ہیں وہ لغو گوئی الٹی سیدھی باتیں نہیں سنیں گے، نہ گناہ کی باتیں سنیں گے، بلکہ جب ان سے کہا جائے گا تم پہ سلام. حضرت یحییٰ کا اللہ قرآن کریم میں پیش کر رہا ہے سلام علیہ یوم ولدہ ویوم یموت ویوم یبعث حیا، کہ سلام ہو یحییٰ پہ جب وہ پیدا ہوئے، اور جب وہ دنیا سے انتقال کر گئے، اور جب دوبارہ اٹھائے جائیں گے روز قیامت، تو ان پہ دوبارہ سلام ہو. سورہ مریم میں حضرت عیسیٰ کا فرمان والسلام علیہ، میرے پہ سلام ہو، اللہ کا خود، یوم ولدت ویوم اموت ویوم ابعث حیا، جب میں پیدا ہوا، جب میں مروں گا، اور جب میں دوبارہ اٹھایا جاؤں گا. تو اور جنت والوں کے لیے اللہ کہہ رہا ہے فسلام لک من اصحاب الیمین، وہ جو اصحاب یمین ہیں ان سے آپ پہ سلام ہو. لہم دار السلام عند ربہم، اور سلامتی کا گھر ہے جنت والوں کے لیے اپنے رب کی طرف سے. اور جنت میں جب داخل ہوں گے لوگ، تو بہشت میں جو فرشتے ہیں وہ ان سے کہیں گے یقولون سلام علیکم ادخلوا الجنت بما کنتم تعملون. سورہ نحل میں اللہ فرما رہا کہ فرشتے ان سے کہیں گے آپ پہ سلامتی ہو، اور جنت میں داخل ہو جاؤ، ان کنتم تعملون بما کنتم تعملون، جو کچھ آپ نے نیکیاں دنیا میں کی، جو اعمال بجا لائے، اس کے بدلے میں اب آپ جنت میں داخل ہو جائیں. تو یہاں پہ اس مقام میں کہہ رہا ہے کہ ان سے خود ان کا رب کہے گا سلام قولا من رب رحیم، رب رحیم کی طرف سے، پاک رب، مہربان رب کی طرف سے ان پہ سلام ہوگا. جنت والوں پہ اللہ سلامتی بھیجے گا. سلامتی یعنی امن، کہ جہاں پہ انسان کو کوئی مصیبت نہ ہو، کوئی آفت نہ ہو، کوئی بلا نہ ہو، کوئی پریشانی نہ ہو، کوئی بھی نہ سوچ میں نہ جسمانی طور پہ آفت نہ ہو، ایسے جو ہے نہ بڑھاپا ہو، نہ ختم ہونے کا خدشہ ہو، ये सब चीजों से उनको सलामती है, इन तमाम चीजों से सलामती के लिए अल्लाह सुब्हान तआला कह रहा है सलामुन कौलम मिर रब रहीम। मिर रब रहीम, अल्लाह ने यहां पे रब कहा कि उनके रब के साथ, रब यानी पालने वाला, मुरब्बी, तरबियत करने वाला, रिज़्क़ देने वाला, उसे कहा जाता है रब, रब रहीम। रब वो के जो रहीम है, वो बिल मोमिन रऊफ रहीम, और अल्लाह सिर्फ मोमिन के लिए रहीम है। तो यहां रहमान नहीं कहा, रहीम की तरफ से यानी जन्नत वालों की तरफ से, रहमान जिसकी रहमत आम हो, रहीम जिनकी मखसूस हो मोमिन से। तो सलामुन कौलम मिर रब रहीम, तो उनके रब की तरफ से उनके लिए कौल क्या होगा, तुम पे सलामती हो, सलामत रहो हर चीज से, हर बीमारी परेशानी से। तो दुनिया में सख्तियां देखने वालों के लिए आखिरत में सलामती है। तो जन्नत जो है वो इंसान शफात के बगैर नहीं जा सकता। मैं इससे पहले के सवालात लूं, सवालात तो बहुत ज्यादा आ गए, 13 माह रमजान के सवालात जो हैं। बहरहाल इससे पहले कि मैं सवालात लूं, मैं जल्दी से पेश कर दूं कि शफात के रोज़े कयामत बहुत से लोगों के नाम अमाल, जब मीज़ान क्या है, मीज़ान होगा उसके बाद फिर इंसान जो है जन्नत में जाएगा। मीज़ान अमाल तोले जाएंगे, तो आया वजन किए जाएंगे या अल्लाह का मीज़ान कुछ और है? तो कहते हैं कि नहीं, अमाल के लिए मीज़ान आले मोहम्मद अलैहिस्सलाम उनका जो है पर्चा देखेगा, उसके हिसाब से भी ये 100% नंबर है। इसके साथ साथ जिसको जो भी नंबर देने उसको नंबर मिलेंगे, जहाँ जहाँ कमी होगी तो वहाँ मोहम्मद वाले मोहम्मद अलैहिस्सलाम वो उसके अमाल में कमी को पूरा कर देंगे, अगर ईमान रखता होगा जो, अगर अमल में थोड़ी कमी रह गई, अगर ईमान होगा तो फिर अमल में कमी को वो पूरा कर देंगे। वो शफात उनके हाथ में है, किसकी करें किसकी ना करें ये वो पूरा अल्लाह जो है, ये जो कहा वाला सौफा युअती का रब्बुका फतरदा, आपका रब आपको इतना देगा कि आप राजी हो जाए। अल्लाह रसूल खुदा से कह रहा है वाला सौफा युअती का काफ़े खिताब अल्लाह रसूल खुदा से है, आपको अल्लाह आपका आपका रब आपको इतना देगा, यानी एक से रसूल खुदा से कहा कि वाला सौफा युअती का रब्बुका फतरदा, कि आप राजी हो जाए। सहाबा वो कि जो अल्लाह को राजी करने की कोशिश करें, रसूल वो कि जिनको अल्लाह कह रहा है अल्लाह आपको इतना देगा कि आप राजी हो जाए। पूछा इमाम मासूम से कि क्या अल्लाह देगा कि राजी हो जाएगा, भाई ये हक शफात जिसकी चाहे शफात करें। तो अब वहां पे जो है वो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम और आले मोहम्मद अलैहि वसल्लम शफात जिसकी चाहें करेंगे और वो शफात करेंगे। मन अल्लज़ी यशफ़ऊ अंदह, किसकी मजाल है कि जो उसके सामने उस दिन शफात करे। आयतुल कुर्सी में सूरह बकरा की आयत नंबर 255, इल्ला बे इज़्ने, सिवाय उनके कि जिनको इज्न हो। तो इसका मतलब है जिन्हें इज्न होगा वो शफात कर सकते हैं। तो वो शफात का हक जो है सबसे ज्यादा होगा वो मोहम्मद वाले मोहम्मद अलैहिस्सलाम को, वो शफात करेंगे और फिर उस शफात के जरिए से लोग बहिश्त में जाएंगे। जिनके ईमान होगा, अमल में कमी हुई तो उनका ईमान सही होने पर उनकी शफात। अस्सलामु अलैकुम नसरीन इम्तियाज़ की तरफ से, वालेकुम अस्सलाम, ए रिक्वेस्ट फॉर एक्सप्लेनिंग ऑफ नमाज ए ज़ुहर एंड नमाज ए असर टाइमिंग, सम पीपल हैव स्टार्टेड ऑफरिंग नमाज लाइक सुन्नी ब्रदर्स। नमाज के मुताबिक सवाल किया है कि नमाज ज़ुहर और असर का वक्त क्या है। देखें कि एक तो अलग अलग अगर वक्त है उनके, तो जैसे ही जवाल शुरू होता है सूरज, सूरज जो है वो तो एक मरतबा बिल्कुल जो है वो अपने उरूज पे पहुंच जाता है, जैसे ही उसका जवाल शुरू होता है, पहला लहजा जवाल शुरू होते ही अव्वल वक्त है ज़ुहर का, वो ज़ुहर का वक्त शुरू हो गया। जवाल का वक्त अव्वल वक्त है ज़ुहर का, और 4/7 जब शाखस हो जाए, जब आप एक साए के लिए एक शाखस लगाते हैं, कोई भी सुतून लगाते हैं, कुछ भी सन डायल या कुछ भी, तो एक सुतून जो लगा देते हैं, जब उसका साया 4/7 हो जाए तो वो असर का वक्त है। जब आप अलग अलग करें तो अलग अलग पढ़ सकते हैं, लेकिन रसूल खुदा ने मिला के भी पढ़ी हैं, अलग अलग भी पढ़ी हैं। और आइम्मा अलैहिस्सलाम यानी, तो आइम्मा अलैहिस्सलाम से अगर रसूल खुदा वक्त दाखिल ना हुआ होता जोहर असर का, तो कभी भी जोहर असर को मिला के ना पढ़ते। जोहर हुई उसके फौरन बाद असर, यानी इसका मतलब है कि पढ़ सकते हैं उस पर। तो असर का एक मखसूस वक्त है, लेकिन आप जोहर के फौरन बाद पढ़ सकते हैं, और वो वक्त हो चुका है। इज़ा ज़ालत अश्शम्सु दखला वक्ता हुमा, मसलन जब जवाल का वक्त आता है तो जोहर असर दोनों का वक्त दाखिल हो गया, लेकिन असर को जोहर से पहले नहीं पढ़ सकते, जोहर ही को पहले पढ़ेंगे बस। तो यही इसी तरह से मगरिब इशा, सैयद फाखिर अब्बास रिज़वी मशहदी, सलाम क़िबला, वालेकुम सलाम, आई हैव अ क्वेश्चन दैट कैन वी मीट इमाम ज़माना अलैहि सलाम, इज़ देयर अ वज़ीफ़ा। इमाम ज़माना अलैहि सलाम को जो है वो मस्जिद सहला में अगर 40 मंगल और बुध के दरमियानी शब जाके वहाँ पे आमाल बजा लाएँ उसकी मस्जिद सहला के 40 हफ्ते मुसलसल, तो मुलाकात हो सकती है, लेकिन उसके लिए शरायत हैं, यानी वालदैन का फर्मा बरदार हो, वालदैन को नाराज़ ना करे, अपने खूनी रिश्तेदारों से सिला रहम करता हो, कतः रहम ना किया हो, हराम ना खाए, वाजिबात अदा करे यानी, और नमाज कज़ा ना करे, ऐसे यानी शरायत हैं, हर चीज़ की शरायत होती हैं। जब वह शरायत पूरी हों तो वो इंशाल्लाह काम हो जाता है, दुआ कबूल हो जाती है। فاطمہ علیہ نے سوال کیا، السلام علیکم. وعلیکم السلام. مجتہدین اینڈ عرفا سٹریس پریئنگ نماز آن ٹائم، بٹ وٹ از کنسیڈرڈ اول وقت اور دا ٹائم آف فضیلت فار عصر اینڈ عشاء؟ اول وقت جو ہے وہ نماز ظہر کے فوراً بعد وقت داخل ہو چکا ہے. وَسَارِعُوا إِلَى مَغْفِرَةٍ مِنْ رَبِّكُمْ، اللہ کہہ رہا ہے قرآن کے اندر، اور اپنے رب کی مغفرت طلب کرنے میں جلدی کرو. تو تاخیر سے نہیں پڑھیں بلکہ وہ اس کو جمع کر کے پڑھیں، ملا کے پڑھیں، اس میں وہ بہتر ہے. ظہر کے فوراً بعد عصر پڑھیں اور مغرب کے فوراً بعد عشاء. محسن رضا، سلام. ڈز یو وعلیکم السلام. ڈز یور فاسٹ بریک اف یو بلیڈ فرام یور ماؤتھ، کیا روزہ ٹوٹ جاتا ہے اگر منہ سے خون آئے؟ نہیں، دانتوں سے خون آ رہا ہے یا کچھ بھی ہے، اسے روزہ نہیں ٹوٹتا. وکلی کر لیں، اس کو پاک کر لیں. محسن رضا کا سوال ہے، مولانا ڈز یور فاسٹ بیکم باطل اف یو وامٹ، کیا قے کرنے سے روزہ باطل ہو جاتا ہے؟ دیکھیں، ایک ہے کہ قے ہو گئی، ایک ہے آپ نے خود قے کی، یعنی آپ نے اتنا زیادہ کھا لیا تھا کہ آپ سے برداشت نہیں ہو رہا تھا، آپ نے جا کے قے کر دی، اس سے روزہ ٹوٹ جاتا ہے. لیکن پھر بھی اس روزے کو پورا کرنا بھی واجب ہے، اس کی قضا بھی واجب ہے. ایک مرتبہ خود ہی قے ہو جاتی ہے، آپ نے کچھ نہیں کیا، خود قے ہو گئی، اس سے روزہ باطل نہیں ہوتا، وہ روزہ صحیح ہے اور وہ روزہ اس کی قضا بھی واجب نہیں ہے. مرو جنے جو سلام علیکم السلام. آغا جان، اگر کوئی ڈر ہو یا وہم ہو، اس کو دور کرنے کے لیے کوئی دعا بتائیے پلیز. بھائی، اگر آپ کو وہم ہے، آیت الکرسی زیادہ سے زیادہ پڑھیں، پورا پورا دن آیت الکرسی پڑھیں یا سلوات پڑھیں، انشاءاللہ وہم یا ڈر آپ کا دور ہو جائے گا. شہناز فاطمہ السلام کی ہے، سلام. وعلیکم السلام. آغا کوشچن، اللہ کہتا ہے کہ تم میری روش میں تبدیلی نہیں پاؤ گے، تو پھر ہر اولی العزم نبی کی شریعت میں فرق کیوں؟ بہت اچھا سوال ہے. جیسے شراب پہلے حلال پھر حرام، نہیں، کچھ چیزیں ہر شریعت میں حرام تھیں، جیسے زنا ہر شریعت میں حرام تھا، لواط ہر شریعت میں حرام تھا، شراب ہر شریعت میں حرام تھی، چوری ہر شریعت میں حرام تھی، ایسا نہیں تھا کہ یہ چیزیں حلال تھیں. تو شریعت کے اندر کیا ہے کہ کچھ چیزیں تسہیل تھیں اس کے اندر، مثال کے طور پہ کہا کہ سات نمازیں ہیں، مثال کے طور پہ، یا ہفتے کا دن ہے مقدس یہودیوں کے یہاں، پھر اس کو اتوار کا دن بنایا، جناب عیسیٰ کے لیے، جناب موسیٰ کے لیے ہفتے کا دن تھا، جناب داؤد کے لیے منگل کا دن تھا، جناب داؤد سلیمان کے لیے، جناب عیسیٰ کے لیے ہفتے کا دن، اتوار کا دن، لیکن رسول خدا کے لیے جمعہ کا دن. ولن تجد فی سنت اللہ تبدیلا، اللہ کی روشنی تبدیلی نہیں پاؤ گے. تو یہاں یہ نہیں کہ ان دنوں کی اہمیت کم ہو گئی، لیکن مقدس یعنی جو عبادت کا دن، چھٹی کا دن، رسول خدا کے لیے جمعہ کا قرار دیا تھا کہ ان سے مخصوص رہے، تو تبدیلی نہیں ہے. یہ نہیں ہے کہ پہلے حرام تھا حلال کر دیا. ایسا ممکن ہے کہ کچھ چیزیں حرام رہی ہوں، جیسے بہن بھائی کی شادی ہے، ہمیشہ سے حرام تھی، اور بہت سی چیزیں ہیں کہ جو حرام رہیں، لیکن کچھ چیزیں حرام نہیں تھیں جو شریعت میں حرام ہیں، کچھ چیزیں حلال تھیں جو پہلے. الجمع بین الاختین، کہ دو بہنوں سے ایک ہی وقت میں شادی نہیں کر سکتے، شریعت محمدی میں پہلے اجازت تھی. یہ انسان تکامل سے گزر رہا ہے، اس زمانے میں آبادی نہیں تھی، اب یہ کہ نہیں اس میں بے حرمتی ہے. تو بہت سی چیزیں جو ہیں وہ انسان کے انسان میں تکامل آ رہا تھا، انسان اپنے کمال پہ پہنچ رہا تھا، اس حساب سے اللہ نے اس میں، وہ جب انسان اپنے کمال پہ پہنچ گیا تھا، اب تبدیلی نہیں ہوگی. تو یعنی انسان اس تکامل تک جب پہنچ گیا، تو پھر اللہ سبحانہ وتعالیٰ نے کہا اب شریعت بھی اپنے کمال پہ پہنچ گئی، کیونکہ شریعت اللہ کو ضرورت نہیں تھی، لوگ اپنے اس کمال پہ نہیں پہنچے تھے، لوگوں کے اندر کمی تھی. تو اب یہ اس حساب سے اس میں اللہ سبحانہ وتعالیٰ وہ تکامل لے کے آتا رہا. جی زامن حسنین، اچھا، شریعت محمدی کے اندر شروع میں شراب فوراً حرام نہیں قرار دی، یعنی یہ نہیں تھا کہ پہلے حلال تھی، یعنی فوراً حرام قرار نہیں دی، گزشتہ امتوں میں حرام تھی لیکن لوگوں کو شراب کی عادت پھر پڑ گئی. تو پھر فوراً آ کے رسول خدا نے یہ نہیں کہا کہ بھائی مثال کے طور پہ شراب چھوڑ دو، کیونکہ جانتے ہیں ان کو ایک دن میں اوور نائٹ منع کریں گے تو نہیں آئیں گے. تو پہلے دن سے رسول خدا نے نفرت کا اظہار کیا کہ جب شراب پیا کرو تو میرے پاس مت آیا کرو. پھر کہا کہ جب شراب پی لے والا تو پھر مسجد میں نہیں آؤ، کیا کہتے ہیں، پھر کہا مثال کے طور پہ کہ نماز مت پڑھو، وانتم سکارا، جب تم نشے کی حالت میں تو نماز نہ پڑھا کرو، ہوش و حواس میں نماز پڑھو، ولا تقربوا الصلاۃ وانتم سکارا، تو نماز نہیں پڑھو جب تم نشے میں، تو لوگ کہتے ہو کہ میں بعد میں نشہ کر لوں گا، پہلے میں بھی نماز پڑھو. تو آہستہ آہستہ جو ہے شریعت جس کو سختر کرتے چلے گئے، پھر ایک مرتبہ کہا حرام ہے. تو یہ کیونکہ وہ لوگوں کے کمال تک پہنچنے کے لیے کہ جب کچھ چیزیں پہلے دن سے اسلام نے کہا حرام ہے، بیٹیاں نہیں دفنا سکتے، چوری نہیں کر سکتے، کچھ تو کچھ چیزیں آہستہ آہستہ، کیونکہ لوگوں کو عادت چھڑوانا آسان نہیں تھا، تو तो ये इसलिए ये अल्लाह ये नहीं है कि अल्लाह के यहाँ इल्म में कमी थी कि भाई ये चीज़ हराम है ये बुरी है, ना अल्लाह को पता था, लेकिन वो अल्लाह फौरन उसको हराम करता तो लोग ना मानते, तो रसूल खुदा को आहिस्ता से कहा कि इसको आहिस्ता से इनकी आदत छुड़वाएं। जामिन हसन साहब ने सवाल किया, अस्सलाम वालेकुम, वालेकुम सलाम मौलाना, आई हैड अ क्वेश्चन, इज इट अलाउड टू डोनेट बॉडी पार्ट्स आफ्टर डेथ, लाइक इफ समवन वांट्स टू डोनेट आइज, क्या हम अपने जिंदगी में तो दे सकते हैं वो आज़ा कि जिसके बगैर हमारा गुजारा हो सकता है, जैसे एक गुर्दा दे सकते हैं, खून दे सकते हैं, बोन मैरो है तो, लेकिन मरने के बाद आया तो पुराने गुज़श्ता जो फुकाहा थे वो कहते थे मरने के बाद नहीं दे सकते, मौजूदा फुकाहा कहते हैं अगर किसी मोमिन की जान बचाई जा सकती हो तो फिर जान बचाने के लिए अपने आज़ाद दे सकते हैं, मरने के बाद वसीयत कर सकते हैं कि भी मेरे आज़ाद मरने के बाद आप डोनेट कर दें किसी को, ताकि किसी की आंखें नहीं है, गुर्दा नहीं, कुछ भी, किसी की जान बचाने के लिए आप डोनेट कर सकते हैं मरने के बाद। ताज़ीम फातिमा का सवाल है, सलाम वालेकुम साहब, एज यू मैंशन दैट देयर विल बी हूर फॉर मैन, व्हाट अबाउट द वेमेन, नहीं दोनों के लिए मैंने कहा कि अजवाज यहाँ पे जौज जोड़ीदार का है तसव्वुर, यानी उसके जौज का तसव्वुर है, यानी उसके पार्टनर का तसव्वुर है, तो मर्दों और औरतों दोनों की जन्नत में शादी होगी और इसी तरह से उनके लिए दोनों के लिए वहाँ पे पार्टनर्स मौजूद होंगे, हूर हैं गिलमान हैं, तो दोनों के लिए औरतों के लिए गिलमान है और मर्दों के लिए हूर है, इसी तरह से जो मोमिन मोमिनात वहाँ जाएंगे वहाँ पे उनकी भी शादियाँ होंगी। सिदरा हैदर, सलाम मौलाना, वालेकुम सलाम, आप सलामत रहें, शुक्रिया बहुत बहुत, आप भी सलामत रहें, परवरदगार आप सब लोगों को सुनने वालों को आबाद शाद रखे, सलामत रखे। इन वन वीडियो यू सेड विमेन कांट रिसाइट मोर देन 7 आयत ड्यूरिंग मेंस्ट्रुएशन, इन अदर यू सेड वुमन कैन रिसाइट कुरान एक्सेप्ट वाजिब सजदा आयत, प्लीज एक्सप्लेन इट अगेन, आई एम नॉट श्योर। जी बेटा, जो मैं कहा था कि भी औरतें अपने अय्याम के अंदर जो हैं वो वाजिब, जिन सूरों में वाजिब सजदा है उसकी किसी आयत की तिलावत नहीं कर सकती, वो उन पे हराम है, कुरान की लिखाई को मस करना हराम है, लेकिन कुछ चीज़ें हराम नहीं है मकरूह हैं, कुरान की जिल्द को छूना मकरूह है अपने अय्याम में, खातून के लिए 7 से ज्यादा आयात की तिलावत करना मकरूह है, हराम नहीं है, ये मैंने कहा था 7 से ज्यादा आयात की तिलावत नहीं, वही मकरूह है, लेकिन करना चाहें तो तिलावत कर सकती हैं लेकिन लिखाई को नहीं छू सकती। एफ एम अली सलाम, वालेकुम सलाम, सादात की नस्ल, असल में वो लोग लिखते हैं अंग्रेजी उसमें तो सबकी स्पेलिंग अलग अलग है, तो सादात की नस्ल मौला अली अलैहिस्सलाम से स्टार्ट होते हैं या इमाम जाफर सादिक अलैहिस्सलाम से स्टार्ट होती है, सादात जो हैं वो नस्ले रसूल खुदा जनाब अमीर जनाब सैदा हैं, यानी रसूल खुदा की नस्ल जनाब सैदा से चली, जनाब अमीर की जो है वो सारी नस्ल या सादात बनी फातिमा, क्योंकि अहले सुन्नत कहते हैं कि सिर्फ और सिर्फ जनाब सैदा की, रसूल खुदा के अलकाब में से एक लकब है, नामों में से एक नाम है सैयद, उनकी नस्ल जनाब सैदा से चली, क्योंकि तीनों बेटों का बचपन में इंतकाल हो गया था, सुन्नी कहते हैं कि 4 बेटियाँ थीं लेकिन हम कहते हैं 1 बेटी थी, लेकिन बहरहाल वो कहते हैं उन बेटियों से औलाद नहीं थी तो सिर्फ नस्ल चली जनाब फातिमा ज़हरा सलाम अलैहा से, और इसीलिए बहरहाल वो कहते हैं कि सिर्फ जनाब फातिमा की नस्ल सैयद है, हज़रत अली की नस्ल, हमारा अकीदा ये है, शिया अकीदा ये है कि नहीं जनाब अमीर की तमाम नस्ल जो है वो सादात हैं, उन्हें खुम्स दिया जा सकता है, और बहरहाल सादात बनी फातिमा का शरफ और मकाम ज्यादा है क्योंकि वो जनाब रसूल खुदा के नस्ल से हैं, तो जनाब सैयदा की सारी नस्ल सैयद है इमाम सादिक से नहीं बल्कि पहले इमाम हसन हुसैन की भी सारी नस्ल जो है वो सैयद हैं, और सादात बनी फातिमा सलामुल्लाह अलैहा का मकाम और अजमत जो है वो ज़्यादा, तो इसलिए हमारे हिंदुस्तान पाकिस्तान के अंदर जो हैं वो हज़रत अली की बाकी नस्लों को सैयद नहीं समझा जाता क्योंकि सुन्नियों का वही अकीदा है, लेकिन शिया अकीदा आप उनको खुम्स दे सकते हैं, हज़रत अली की सारी नस्ल को दे सकते हैं, तो हज़रत अली अलैहिस्सलाम की पूरी नस्ल जनाब सैयदा से हो या दूसरी अजवाज से, वो सब के सब जो हैं उनको खुम्स भी दे सकते हैं और वो सैयद हैं। ये जो कहा जाता है कि बनी हाशिमी हाशमी, तो हज़रत हाशिम के नस्ल से, यानी रसूल खुदा के यानी 4 नस्लों को कहते हैं कि हज़रत अब्बास की नस्ल को, हज़रत हमजा की क्योंकि औलाद नहीं थी बेटी थी एक, उनका नस्ल नहीं चली, हज़रत अबू तालिब की सारी नस्ल, तो और हज़रत अब्दुल्ला, हज़रत अब्दुल्ला के रसूल खुदा हैं, और हज़रत अबू तालिब के बेटे हज़रत जाफ़र तैयार, हज़रत अकील, हज़रत अली अलैहिस्सलाम, तो इन सब की नस्ल, लेकिन हमारे यहाँ बनी अब्बास को जो है वो नहीं हम लोग मानते क्योंकि अब्बासी जो खुलफा रहे हैं आयमान सलाम को खुम्स वगैरह नहीं देते थे, बहरहाल एक पूरी लंबी चौड़ी बहस है, लेकिन हज़रत अली अलैहिस्सलाम की नस्ल को یہ حضرت عقیل کے، یہ حضرت ابو طالب کے دوسرے اولادوں کو، حضرت جعفر تیار کے اولادیں، آیا نسل جاری رہی ہے، اس پہ پوری بحث ہے. یہ اسی طرح سے حضرت عقیل علیہ السلام کی نسل، جو حضرت مسلم نے عقیل تھے اور ان کے اور بھائی تھے جو کربلا میں شہید ہو گئے، بھائی حضرت مسلم نے عقیل کوفہ میں شہید ہو گئے، اور ان کے چاروں بیٹے بھی مارے گئے، دو بیٹے کربلا میں اور دو کوفہ میں، اور باقیوں کی شادی دہرن یا ان کے اور نہیں نسل ہے، تو صرف حضرت علی کی نسل ہے جو ہے وہ سعدات ہیں. بس اس لیے تو سارے کے سارے مل جل کے یہ بنی عباس کو ہمارے نہیں مان جاتا، بس حضرت علی علیہ السلام کی ساری نسل کو. یہ پوری بحث ہے، بہرحال ان پہ اختلافات نہ کریں، ان پہ نہ لڑیں، احترام کریں ایک دوسرے کا، اور جو خمس دینا چاہتے ہیں امام حسن حسین علیہ السلام کی نسل سے جتنے بھی ہیں یا دوسرے امام علیہ السلام کے، وہ ان کو دیں. یہ ایک پوری بحث ہے جو مرحوم شیخ جعفر کاشف الغطا نے کی ہے، کہ اگر آپ کے پاس متعدد سید جمع ہو گئے تو کون مستحق، سب مستحق ہیں تو ان میں سے زیادہ حق کس کا ہے؟ تو وہ کہتے ہیں شیخ جعفر کاشف الغطا کہ جس میں جتنے آئمہ کا خون زیادہ ہے اس کا حق زیادہ بنتا ہے. یعنی اگر ایک نقوی سید ہے تو اس میں، کیونکہ رسول خدا کا، حضرت علی کا، جناب سیدہ کا اور امام علی نقی تک 10ویں امام ہیں وہ، تو 10 آئمہ کا اور رسول خدا جناب سیدہ کا، یعنی 12 معصومین کا خون ہے، تو اس کا حق زیادہ بنتا ہے کسی، مثال کے طور پہ حسنی حسینی یا زیدی سید کی نسبت، مثال کے طور پہ، یا باقری جعفری سید کی نسبت، کیونکہ وہ اس میں خون زیادہ آئمہ کا ہے. یہ ان کا مخصوص نظریہ، لازمی نہیں ہے. تو میرا پوائنٹ یہ ہے کہ مختلف علماء کے مختلف نظریات ہیں، اور مومنین کے اندر بھی جو ہے یہ نزاع، لڑائی جھگڑے والی چیزیں نہیں ہیں. یہ تو ٹھیک ہے، آپ نہیں مانتے ہیں تو پھر بھی ان کا احترام ضروری ہے، حضرت علیہ السلام کی کسی بھی نسل کا احترام ضروری ہے. تو اس پہ یہ اختلافات نہ کریں، لڑیں نہیں اس پہ، یہ لڑائی جھگڑے والے موضوعات نہیں. کیا مولا غازی عباس علیہ السلام سید تھے؟ ابھی وہی موضوع چلا دیا بھائی، ہمارے نظر میں ہیں حضرت عباس علیہ السلام، لیکن اہل سنت کی نظر میں رسول خدا کی نسل جو ہے وہ سید ہے. تو جو فقہ جعفری کے حساب سے حضرت علیہ السلام کی ساری نسل سید ہے. بہرحال یہ میں نے دوبارہ کہا، ان مسائل کو، ان کا سادات بنی فاطمہ کا احترام زیادہ ہے، لیکن کیونکہ حضرت سید السلام علیہ کی نسل سے، نائب نو، نائب نو یہ کیا ہے؟ اچھا سوال ان کا، سوال. سلام مولانا، وعلیکم السلام. سورہ یاسین کی آیت نمبر 48, 49, 50 میں کنفیوژن ہے، بعد ظہور صرف لوگ نیک بچے بچیں گے، تو قیامت کی پہلی سور سے پہلے کون جاگے رہیں ہوں گے، جھگڑے ہوں گے، جھگڑ رہے ہوں گے. اچھا پلیز آپ وضاحت کر دیجئے. ہاں یعنی روز قیامت سے پہلے، یعنی آپس میں معاملات، یہ خصمون، یہ جو مثال کے طور پہ کہہ رہے ہیں کہ کنفیوژن کے 48, 49, 50 کے اندر ہے، ہم یخصمون سے مراد میں نے مخاصمت نہیں کہا کہ لڑ جھگڑ رہے ہوں گے، وہ کسی اور کا ترجمہ ہوگا. میں نے کہا یختصمون یعنی آپس میں معاملات میں مصروف ہوں گے، میں نے ترجمہ جو کیا تھا اب اس کو سنیں، اس میں ہے کہ آپس میں معاملات میں مصروف ہوں گے. یخصمون سے مخاصمت سے نہیں ہے، یختصمون ہے ترجمہ، یعنی آپس میں کوئی خرید و فروخت کر رہا ہے، دکان پہ کھڑا ہے تو وہ ختم نہیں ہوگا. کوئی اگر مثال کے طور پہ گفتگو کر رہا ہے آپس میں، گھر جا رہا ہے تو گھر نہیں پہنچ پائے گا، اگر گھر سے نکلا ہوا ہے تو جس مقصد کے لیے نکلا ہے وہاں نہیں پہنچا گا. یختصمون یعنی یہاں پہ خصم سے نہیں ہے، لڑائی جھگڑے نہیں کر رہے ہوں گے، بلکہ جو جس معاملے میں ہوگا وہ اسے پورا نہیں کر پائے گا، جو جس کام میں ہوگا جب قیامت آ گئی تو وہ وہیں پہ ختم ہو جائے گا، وہ اس مکمل نہیں کر پائے گا. میں نے یہ ترجمہ کیا تھا، میں نے یہ نہیں کہا، وہ اہل سنت کا ترجمہ یا بات ہمارے شیعوں نے شاید کیا ہو، کیونکہ آپ پیش کر رہے ہیں تو یہ اس کا ترجمہ نہیں بنتا کہ آپس میں لڑ رہے ہوں گے. خصم سے نہیں ہے، مخاصمت سے نہیں ہے، لڑائی جھگڑے سے نہیں ہے وہ، بلکہ یختصمون ہے، اور یختصمون جو ہے وہ یختصمون سے ہے، یعنی معاملات، ان کی بزنس ڈیلنگز، یعنی اگر آپس میں جو بھی ہو رہا ہوگا وہ مکمل نہیں ہو پائے گا، جب قیامت آ جائے گی تو وہ وہیں پہ ختم ہو جائیں گے. ٹائم نہیں رہ گیا ہے، دو سوال جلدی جلدی میں اور ہی لے لوں. منظور احمد صاحب نے کہا، السلام علیکم. السلام آغا، کین وی ریسائٹ قرآن وائل لینگ ان دا بیڈ ود لیگز اسٹریچڈ؟ کین اٹ بی ڈسگریس ٹو دا ہولی قرآن؟ پلیز آنسر. کیا ہم لیٹ کے آرام سے قرآن پڑھ سکتے ہیں؟ حرام نہیں ہے، لیکن احترام قرآن یہ ہے کہ اٹھ کے بیٹھیں، وضو کر کے بیٹھیں، ٹیک نہ لگائیں، قرآن پڑھتے ہوئے ٹانگیں نہ پھیلائیں، ادب احترام کے ساتھ. قرآن زندہ ہے، دوسری کتابوں کی طرح سے نہیں ہے. یہاں تک علماء کہتے ہیں کہ اگر آپ نے نبی اکرم کو یا علی بن ابی طالب کو، یعنی انہیں لکھا ہوا دیکھنا ہے تو قرآن کو دیکھیں، اور قرآن کو مجسم دیکھنا ہے تو رسول اکرم کو دیکھ لیں، حضرت علی کو دیکھ لیں، امام حسن کو، امام حسن کو، جناب سیدہ کو، امام زمانہ کو دیکھ لیں. آپ اب دیکھنا چاہتے ہیں آپ کا امام زمانہ سے کیسا سلوک ہوگا، وہ آپ قرآن کے ساتھ آپ کا کیسا سلوک ہے، ادب احترام کے خلاف ہے. حرام، بہت چیزیں حرام نہیں ہوتی، ادب کے خلاف ہیں. تو یعنی اگر یعنی بہرحال یعنی آپ لیٹے ہوئے پڑھ رہے ہیں، ادب کے کوئی ایک آیت دہرا لیں، لیکن حرام نہیں ہے. تو میں یہ نہیں کہوں گا حرام ہے، ہمارے فقہاء نے یہ نہیں فتویٰ دیا، لیکن ادب احترام یہ ہے کہ بھائی اگر آپ قرآن پڑھ رہے ہیں، ہاتھ میں نہیں لیا وہ، ویسے ہی کوئی ایک آیت دہرا رہے ہیں، ادب یعنی لیٹے ہوئے ہیں اور آپ ایک تسبیح کر رہے ہیں، مثال کے طور پہ لاکھ دفعہ پڑھنا چاہتے ہیں، اس میں پڑھ سکتے ہیں، حرام نہیں ہے. لیکن اگر قرآن پڑھ رہے ہیں ہاتھ میں لے کے، پھر ادب احترام سے بیٹھے، پھر لیٹ کے نہیں پڑھیں. اگر کوئی بیمار ہے، حرام اس لیے نہیں ہے کہ اگر کوئی بیمار ہے، کوئی نہیں پڑھ سکتا، کوئی کمزوری محسوس کر رہا ہے، تو بے شک کوئی حرج نہیں. عزاداری مکھن والی آفیشیل، اچھا سوری، یہ یعنی کوئی سائٹ سے انہوں نے کوئی سوال بھیجا. السلام علیکم وعلیکم السلام. قبلہ میرا چھوٹا بھائی بہت زیادہ غصہ کرتا ہے، کسی کو نہیں دیکھتا توڑ پھوڑ شروع کر دیتا، توڑ پھوڑ شروع کر دیتا ہے، پلیز کوئی وظیفہ فرمائیں، فرما دے پلیز. اچھا یہ دیکھیں، غصہ الغضب من الشیطان، غصہ جو ہے، غضب جو ہے وہ شیطان سے ہے غصہ، اور شیطان جو ہے وہ آگ سے بنا ہے، وہ شیطان من النار، شیطان آگ سے بنا. اور غصے کو اگر آپ چاہتے ہیں تو آگ جو ٹھنڈی ہوتی ہے پانی سے، تو وضو جو ہے ہمیشہ باوضو رہیں، غصہ جو ہے وہ خود بخود انسان کا کم ہونے لگتا ہے، اور غصہ جو ہے وہ انسان اس کی حالت میں جا کے وضو کر لے. وہ کہتے ہیں اس وقت تو غصہ جب آ جاتا ہے تو پھر تو بھی انسان دیکھتا ہی نہیں، پھر توہین کر کے گالیاں بکنے لگتا ہے، نہ جانے کیا کچھ کرنے لگتا ہے، توہین کر دیتا بعد نہیں. تو ہمیشہ وضو سے رہیں، باوضو رہیں، آیت الکرسی کی تلاوت زیادہ کریں، ہر نماز کے بعد آیت الکرسی پڑھیں، تو انسان کو خود بخود اپنے امور پہ قابو آتا چلا جائے گا، انسان کو اپنے غصے پہ، اپنے تمام امور پہ قابو آئے گا. جو کثرت سے صلوات پڑھے، قرآن زیادہ پڑھے، آیت الکرسی زیادہ پڑھے، خاص طور سے آیت الکرسی کی تلاوت زیادہ کرے، ہمیشہ وضو سے رہے، اس کو خود بخود اپنے غصے پہ، اپنے تمام امور پہ قابو آ جائے گا. تو اسی پہ ہم تمام کرتے ہیں کہ پروردگارہ، نماز یعنی وہ ٹائم ہو گیا اگلے اس کا، پروردگارہ ہم سب کی عاقبت بخیر فرما، بارہویں علیہ السلام کے ظہور میں تعجیل فرما، دشمنان اہل بیت کو نیست و نابود فرما، پروردگارہ دنیا سے اس کرونا وائرس کا خاتمہ فرما، ہمارے مقامات مقدسہ کی حفاظت فرما. یہ پچھلے دو دن کے اندر داعش نے مسلسل دوبارہ حملے کیے ہیں، بلد میں، سامرہ میں، پروردگارہ نے داعش کو غارت فرما، اور ہمارے مقامات مقدسہ کی حفاظت فرما. ربنا تقبل منا انک انت السمیع العلیم، بحق محمد وعلیہ طیبین الطاہرین المعصومین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.